यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभामा विनियोजन विधेयकको विभिन्न शीर्षकहरूमाथिको छलफल शुरू। बजेट समय सापेक्ष र सन्तुलित रहेको सत्तापक्षीय सांसदहरूको भनाई। सन्तुलित र न्यायोचित रूपमा बजेट विनियोजन हुन नसकेको प्रतिपक्षी दलका सांसदहरूको टिप्पणी। आज थप 278 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। कुल संक्रमितको संख्या 2912 पुग्यो। संक्रमित मध्ये आज थप 43 जना उपचारपछि निको भई घर फर्किए। निको भई घर फर्किनेको संख्या 333। सरकारद्वारा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन शुरू। आज यूएईबाट 168 र म्यानमाबाट 26 जना ल्याइयो। र अमेरिकामा जारी प्रदर्शनलाई नियन्त्रण गर्न सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको आलोचना। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चितता गर्नुपर्नेमा जोड़ दिनुभएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गर्नुभएको भर्चुअल विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउनुहुँदै राष्ट्रपति भण्डारीले खोप तथा असंक्रमीकरणका लागि विश्वव्यापी संगठन जीएभीआईले स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य प्राप्ति तथा स्वास्थ्य क्षेत्रमा गरेको योगदानको सराहना गर्नुभयो। खोप कार्यक्रमबाट नेपालले हासिल गरेका उपलब्धिबारे चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले साझा सुख र खुशीका निम्ति विश्वव्यापी रूपमा गरिने प्रयत्नप्रति नेपालको ऐक्यबद्धता प्रकट गर्नुभयो। उहाँले कोविड 19 विरूद्धको खोप विकासमा संलग्न वैज्ञानिकहरूलाई सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो। प्रतिनिधि सभामा विनियोजन विधेयकको विभिन्न शीर्षकहरूमाथिको छलफल प्रारम्भ भएको छ। बैठकमा आज कानून न्याय तथा संसदीय मामिला, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्रालय, खानेपानी, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकहरूमाथि छलफल भयो। ती मन्त्रालयहरूको विनियोजन विधेयकमाथि 9 सांसदहरूले खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभयो। छलफलमा सत्तापक्षीय सांसदहरूले मन्त्रालयगत रूपमा सन्तुलित खालको बजेट आएको भन्दै समयमा नै विनियोजनको अख्तियारी पठाउने र कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूले समग्रमा सन्तुलित र न्यायोचित विनियोजन हुन नसकेको र प्रदेशगत रूपमा बजेट न्यायपूर्ण रूपमा आउन नसकेको बताउनुभयो। सांसदहरूले एक निर्वाचन क्षेत्र एक रणनीतिक सड़क निर्माण कार्यक्रमलाई ध्यान दिनुपर्ने, शहरहरूलाई कम्तीमा 100 वर्ष थेग्न सक्ने खालका सड़क निर्माण गर्ने र व्यवस्थित शहर विकास गर्नेतर्फ बजेटले ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले कृषि, पर्यटन र जलस्रोतको विकासका लागि यातायात र कनेक्टिभिटीलाई सरकारले बजेट विनियोजन गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै समृद्धिको आधार तयार गर्ने गरी ठोस बजेट आउनुपर्ने र बजेट कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। भूमिहीन, सुकुम्बासी र लाल पूर्जा नपाएका सबैलाई पूर्जा वितरण गर्ने गरी आएको कार्यक्रम राम्रा रहेको भन्दै त्यसको कार्यान्वयन हुनुपर्ने, सुकुम्बासी आयोगले सबै भूमिहीनको समस्या समाधान गर्ने गरी अगाडि बढ़नुपर्ने र गरीब घर परिवार पहिचान गरी विशेष प्याकेजको व्यवस्था गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। सांसदहरूले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन टेण्डर प्रक्रिया, सर्वे, बजेट निकासा, मूल्यांकन र कार्यान्वयन सम्बन्धी कानून, नियम र कार्यविधि अत्यन्तै लामो र झन्झटिलो रहेकाले कानून मन्त्रालयले त्यसलाई समय सापेक्ष र छिटो छरितो बनाउनुपर्ने बताउनुभयो। कोविड 19 संक्रमण बढ़िरहँदा कोरोना परीक्षण, नियन्त्रण र राहतका लागि प्रभावकारी रूपमा आउन नसकेको, महिला बालबालिकाका तथा ज्येष्ठ नागरिकका लागि पर्याप्त बजेट आउन नसकेको भन्दै घरेलु हिंसा तथा महिला हिंसाको न्यूनीकरण गर्ने र महिलाको सुरक्षा र सशक्तिकरणका लागि बजेट बढ़ाउन माग गर्नुभयो। सांसदहरूले खानेपानी मन्त्रालयले निरन्तर एउटै कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको भए पनि अहिलेसम्म काम हुन नसकेको भन्दै छुट्याइएको रकम खर्च गर्नेतिर ध्यान दिनुपर्ने, पहाड़ी क्षेत्रमा पानी पुर्याउने योजनाहरू ल्याउनु पर्नेमा जोड़ दिनुभयो। रूकुम पश्चिम चौरजहारी घटनाको विषयमा अध्ययन गर्न संसदीय समिति गठन हुने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले घटनाको अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग आवश्यक छलफल गरी नियमावली अनुसार संसदीय विशेष समिति गठन गरिने सदनलाई जानकारी गराउनुभयो। बैठकको शुरूमा समय माग गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद पुष्पा भूषालले रूकुमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिनका लागि प्रतिपक्षले सर्वदलीय संसदीय समितिको गठनको माग पटक पटक गरेको भए पनि सुनवाई नभएको भन्दै सदनको ध्यानाकर्षण गराउनु भएको थियो। उहाँले रूकुम घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापाले समेत चित्त बुझ्दो जवाफ नदिनु भएको भन्दै छानबिनका लागि संसदीय समितिको गठन गर्न पुनः माग गर्नुभयो। बैठकमा सीमा विवादको विषयमा त्रिपक्षीय वार्ता गरेर समाधान खोज्नु पर्ने विषयमा आफूले राखेको धारणालाई सत्तापक्षीय दलका सांसदहरूले गलत रूपमा प्रचार गरेको भन्दै संघीय समाजवादी फोरम नेपालका सांसद सरिता गिरी र राष्ट्रिय जनता पार्टीका सांसद अमृता अग्रहरीले दुःख व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कोरोना महामारीबाट प्रभावित उद्योग धन्दालाई राहत दिन लकडाउनको स्वरूप परिवर्तन गर्न उचित भारतबाट आएका व्यक्तिको उचित व्यवस्थापन गर्न र भोकमरीबाट जनतालाई बचाउन सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आगामी 25 गते बिहान 11 बजे बस्नेछ। नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 11 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हिजो 22 गते मृत्यु भएका सुर्खेतका 28 वर्षीय पुरूषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या 11 पुगेको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले दिनुभएको जानकारी अनुसार मृतक पुरूष यही जेठ 8 गते भारतबाट फर्किएर 14 दिनसम्म स्थानीय क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनमा रहँदासम्म संक्रमणको कुनै लक्षण नदेखिएको र आरडीटी परीक्षणमा समेत संक्रमण नदेखिएपछि घर फर्किएको र सोही दिन मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। यसै गरी आज थप 278 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 2912 पुगेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार विराटनगर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुनसरीका 8, मोरङका 6 र झापाका 1 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा रूपन्देही सैना मैनाका 18, नवलपरासीका 2, अर्घाखाँची र पाल्पाका 1-1 जना, किडजन्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा सिन्धुली र बाराका 2-2 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुका 2 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका 13, भोजपुरका 5 र झापाका 1 जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका 4, डडेलधुराका 5, अछाम र बझाङका 1-1 जना, धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा रामेछापका 17 र काभ्रेका 5 जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका 10 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका 90, जुम्लाका 3 तथा हुम्ला, दोलखा, रामेछाप र गोर्खाका 1-1 जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङ र सुर्खेतका 1-1 जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका 44, महोत्तरीका 17, रौतहटका 6, धनुषाका 4 जना तथा कास्की, गुल्मी र बाराका 1-1 जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म 68 जिल्लाका 2717 पुरूष तथा 195 जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसै गरी आज थप 43 जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म जम्मा 333 जना उपचारपछि निको भई घर फर्किएका छन्। आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 3, कोशी अस्पताल विराटनगरबाट 27, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र लायन्स डेन्टल अस्पतालबाट 13 जना गरी जम्मा 43 जना कोरोना संक्रमण मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ। सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन शुरू गरेको छ। सरकारले कोविड 19 को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनै पर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो। आज बिहान म्यानमाबाट 26 जना र साँझ संयुक्त अरब इमिरेट्स यूएईबाट 168 जना नेपाली नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो। कोविड 19 संकट व्यवस्थापन केन्द्र सीसीएमसीको समन्वयमा उद्धारका लागि प्रवेश आज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजक्रिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामी, आम माफी पाएर आउन नपाएका, कोरोना बाहेक अन्य कारणले अस्वस्थ रहेका सुत्केरी तथा गर्भवती बाल बालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो। विदेशबाट उद्धार गरेर ल्याइएका नागरिकलाई विमानस्थलबाट सोझै उपत्यकामा तयार पारिएको जगडासहित 9 होल्डिङ सेन्टरमा राख्ने गरी व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ। काठमाडौँमा 3, ललितपुरमा 2 र भक्तपुरमा 2 सेन्टर निर्माण गरिएका छन्। काठमाडौँ र ललितपुरमा 2 होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगडामा तयारी अवस्थामा राखिएको छ। काठमाडौँ भक्तपुरमा 1,000 र ललितपुरमा 900 क्षमताको होल्डिङ सेन्टर बनाइएको छ। सरकारले म्यानमाबाट उद्धार गरेर ल्याएका 26 मध्ये 25 नेपालीलाई आजै होम क्वारेन्टाइनमा पठाएको छ। आज बिहान 11 बजे काठमाडौँ आइपुगेका उनीहरूलाई आवश्यक स्वास्थ्य जाँच सहित प्रक्रिया पूरा गरेर काठमाडौँको वसुन्धरा स्थित यति पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो। म्यानमाबाटै पीसीआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर आज होम क्वारेन्टाइनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले जानकारी दिनुभयो। मकवानपुरका 1 जनालाई भने पछि पठाइने जनाइएको छ। आजै 2 नेपाली सहित 43 जना म्यानमा गएका छन्। दैलेखको नारायण र दुल्लु नगरपालिकामा आज साँझ 6 बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी युवराज कण्डेलले नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामघाट, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लु नगरपालिकाको माथिल्लो ढुगेश्वर, चुप्रा, श्रीस्थान, पश्चिममा पादुका खोला र कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र पश्चिममा पादुका खोलासम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमितसँग नजिक रहेकाहरूमा गरिने कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि मुलुकभर 1,107 टोली परिचालन गरिएको छ। संघ प्रदेश र स्थानीय तहमा 1,107 टोली परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै आएको इपिडेमियोलोजी तथा सरूवारोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो। ट्राभल हिस्ट्रीका आधारमा संक्रमितसँग नजिक रहेका आफन्त साथीभाइको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिन्छ। सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका र मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरूको स्वाबको नमूना संकलन कार्य स्थगित गरिएको छ। सुदूरपश्चिम प्रदेशको एक मात्रै प्रयोगशाला धनगढ़ीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा यसअघि संकलन गरिएका स्वाबको नमूनाकै परीक्षण गर्न बाँकी रहेकाले कम्तीमा 5 दिनसम्मका लागि स्वाबको नमूना संकलन कार्य स्थगित गर्नु परेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा विगत 1 हप्ताको अवधिमा करिब 59,000 नागरिक भारतबाट भित्रिएका छन्। कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डा चौकी, दार्चुलाको धारचुला तथा बैतडीको झुलाघाट नाकाबाट विगत 1 हप्ताको अवधिमा करिब 59,000 भारतबाट नेपाल भित्रिएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले हेटौडा स्थित त्रिवी वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोना विरूद्ध निर्माण भएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ। अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललित कुमार दासले कोरोना विरूद्ध निर्माण गर्नुभएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्यूएचओले आज जानकारी लिएको हो। जेनेभा स्थित डब्ल्यूएचओ कार्यालयले भिडियो कन्फरेन्स मार्फत नेपाल सहित 73 राष्ट्रका विज्ञसँग कोरोना विरूद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सम्बन्धमा छलफल गरेको प्राध्यापक डाक्टर दासले जानकारी दिनुभयो। यसअघि प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्यूएचओमा पठाइएको थियो। अध्ययन संस्थानका प्राध्यापक दामोदर गैरीको सहयोगमा डब्ल्यूएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनौट भएपछि भिडियो कन्फरेन्समा डाक्टर दासको समूहलाई छलफलमा बोलाइएको थियो। करिब 2 घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधिका विषयमा प्रश्न सोधिनुका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्राध्यापक गैरीले जानकारी दिनुभयो। यसैबीच प्राध्यापक डाक्टर ललित कुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थाल्नु भएको छ। उहाँले बागमती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजदेखि औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गर्नुभएको हो। औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले आज प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग छलफल समेत गर्नुभएको थियो। छलफलपछि औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग आज उद्योगी व्यवसायीले बन्दाबन्दीको मोडालिटी परिवर्तनबारे छलफल गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स लगायतसँग सम्बन्धित उद्योगी व्यवसायले निरन्तर भइरहेको लकडाउनले गर्दा व्यवसाय धरापमा परेको भन्दै मोडालिटी परिवर्तनबारे छलफल गरेको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो। मन्त्री भट्टले लकडाउनको मोडालिटीबारे छलफल भइरहेकाले चाँडै नै व्यवसाय सञ्चालन गर्ने गरी मोडालिटी तयार हुने बताउनुभयो। सामाजिक दूरी कायम गरी उच्च स्वास्थ्य सतर्कताका साथ कोरोनासँगै बाँच्नका लागि कृषि कर्म, उद्योग व्यापार, व्यवसायतर्फ जुट्नु आवश्यक भएकोमा वीरगंजवासीले जोड़ दिनुभएको छ। कोरोना संक्रमणसँगै जीवन बाँच्ने तरिकामा परिवर्तन गरेर अगाडि नबढ़ने हो भने रोगले मात्रै नभई भोकले नै जनता मर्ने अवस्था सिर्जना हुने भएकाले सामाजिक दूरी र आवश्यक स्वास्थ्य सतर्कता सहित अघि बढ़नु पर्नेमा उहाँहरूले जोड़ दिनुभयो। यस सम्बन्धमा हाम्रा संवाददाता ध्रुव अधिकारीको एक रिपोर्ट।
प्रदेश 2 कोरोना संक्रमितको संख्या अन्य प्रदेशको तुलनामा बढ़िरहेको छ। संक्रमितहरूको संख्या झण्डै 1000 हाराहारीमा पुगेको छ भने प्रदेश 2 वीरगंजबाट मात्रै 96 जना संक्रमितहरू निको भई घर फर्किएका छन्। समग्र प्रदेशको अवस्था हेर्ने हो भने शुक्रबारसम्म निको भई घर फर्कनेको संख्या 122 जना रहेको छ। प्रदेश 2 देखिएका संक्रमित मध्ये 79% लक्षण नदेखिएको र निको भएर जाने दर पनि बढ़िरहेको बताउनुहुन्छ प्रदेश नम्बर 2 स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर हरिशचन्द्र शाह।
अहिले त नेपालमा हाम्रो 99% पनि एसिम्प्टोमेटिक छ, लक्षण अहिले देखेको छैन। कोही कोही छ भने पनि एकदमै माइल्ड, मुख्य बाहिरबाट आए पनि यिनीहरू तुरन्तै गए, यसलाई हामीले सेग्रिगेट गरिरहेका।
वीरगंजको नारायणी अस्पतालमा रहेका संक्रमित मध्ये 103 जना उपचारपछि आफ्नो घर फर्केका छन्। अहिले नारायणीको अस्थायी कोविड अस्पताल गण्डकमा 27 संक्रमितहरूको उपचार भइरहेको छ। सावधानी अपनाएर आफ्नो आनी बानी र आहार व्यवहारमा ध्यान दिएमा संक्रमण फैलिन नसक्ने बताउनुहुन्छ नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदन उपाध्याय।
सावधानी पूर्वक हामीले आफ्नो आनी बानी आहार व्यवहारलाई चाहिँ व्यवस्थापन गर्न सक्यौं, स्वास्थ्यलाई हेरविचार गर्यौं, स्वास्थ्यको लागि हुने जोखिम कार्य गरेनौं। हाम्रो नियमित आनी बानीमा अब हामीले ढाल्नु पर्ने, हामीले चाहिँ कोभिडसँगै बाँच्नु पारदर्शी पर्नेछ।
जीवन बाँच्ने तरिकामा परिवर्तन गरेर अब आफ्नो व्यापार व्यवसाय तथा कृषि कर्ममा जुट्नु पर्ने बेला आएको र काम गरेर खाने अवस्थाको सिर्जना गर्नु पर्दछ भन्नुहुन्छ प्रदेश नम्बर 2 मुख्यमन्त्री लाल बाबु राउत।
कोरोनासँग हामीले बाँच्नु पर्ने अहिलेको आवश्यकता छ र अवस्था यही बढी चाहिँ यसबाट डरेर भागेर यदि हामी आफ्नो जीवन व्यतीत गर्छौँ भने एकातिर त हामी सुरक्षितको नाम क्रममा हामी त घरभित्र रहन सक्छौँ, तर अर्कोतिर जीविकोपार्जनको लागि जो बिहान काम गरेर बेलुकातिर खाने समुदाय छन् त्यो कसरी बाँच्ने त? त्यसैले यसको लागि बिजनेस व्यवसाय उद्योग धन्दा चल्नुपर्छ। लकडाउनले गर्दा केही व्यक्तिहरू परिवारलाई के खुवाउने कसरी बाँच्ने अवस्थामा पुगे।
लामो लकडाउनका कारण उद्योग व्यवसाय पर्यटन क्षेत्रसँगै कृषि कर्म समेत प्रभावित हुँदा यसको चौतर्फी असर परेको छ। उच्च स्वास्थ्य सतर्कताका साथ सामाजिक दूरी कायम गरेर आफ्नो नियमित कामतर्फ फर्कनु पर्ने बेला आएको छ। ध्रुव अधिकारी, रेडियो नेपाल, बिरगंज।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीबाट शिक्षा लिँदै वातावरण संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व भएको बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा आज ट्वीट गर्नुहुँदै उहाँले मानिस, अन्य प्राणी र वनस्पतिको सुरक्षित भविष्यका लागि विकासका नाममा प्रकृतिको अनियन्त्रित दोहन रोक्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभयो। आजै राष्ट्रपति भण्डारीले विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवास परिसरमा वृक्षारोपण गर्नुभएको छ। त्यस अवसरमा बरफीफल एवं फलफूलका गरी करिब 150 बिरूवा रोपिएका थिए। विश्व वातावरण दिवसकै अवसरमा आज सिंहदरबार स्थित रेडियो नेपाल परिसरमा वृक्षारोपण गरिएको छ। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्की सहित रेडियो नेपालका कर्मचारीहरूले साइकस, आरू बखडा, कागती आरु लगायत विभिन्न फलफूलका बिरूवा रोप्नुभयो। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले विश्व वातावरण दिवसका अवसरमा सरकारको नीति अनुरूप फलफूलका बिरूवाहरू रोपिएको जानकारी दिनुभयो। लकडाउनमा समेत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य भइरहेको छ। मेलम्चीको पानी आगामी असारभित्र काठमाडौँ ल्याउने गरी काम भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। हाम्रा संवाददाता अजय बमको रिपोर्ट।
लकडाउनका कारण पर्याप्त कामदार, परिचालन र विदेशबाट ल्याउनु पर्ने निर्माण सामग्रीको आपूर्तिमा समस्या भए पनि मेलम्ची खानेपानी आयोजनाको निर्माण काम भने धमाधम भइरहेको छ। आयोजनाका कार्यकारी निर्देशक तीश प्रसाद खत्रीले आगामी असारभित्रै राजधानीमा मेलम्चीको पानी ल्याइसक्ने गरी आयोजनाको काम भइरहेको जानकारी दिनुभयो।
असार वर्षान्तभित्र चाहिँ पानी, मेलम्चीको पानी काठमाडौँ सुन्दर जलमा प्रथमतरण गर्छौँ भनेर अहिले पनि हामी त्यसमा सकिन्छ, त्यो चाहिँ पानी चाहिँ सुन्दर जलसम्म ल्याउन सकिन्छ त्यसमा रहेका छौँ। र असार वर्षान्तसम्म चाहिँ हाम्रो के छ भनेपछि हामी टनेलको अहिले विज्ञहरूसँग सरसल्लाह गर्दाखेरि यसको पानी भर्ने, टनेल सिलिङ गर्ने र टनेल खाली गर्ने, इभ्याकुएसन एन्ट्रिङ गर्ने लगायत कमिसनिङ टेस्टिङ प्रोसेसलाई पनि के समय लाग्ने रहेछ, हामी त्यसलाई समय लाग्छ, टेस्टिङ परीक्षण गरेपछि पनि के समय खाली गर्नुपर्ने रहेछ, त्यो टनेल पनि एक हप्ता जति। तर हामी असारभित्र नै, असारको दोस्रो हप्ताभित्र चाहिँ पानी हाल्न चाहिँ टनेलमा चाहिँ सुरु गर्छ। हाम्रो अहिलेसम्मको लक्ष्य त्यही छ।
आयोजनाले मेलम्ची खोलामा बाँध निर्माण, सुरुङको अन्तिम बिन्दु सुन्दरी जलमा गेट बनाएर पाइप मार्फत पानी प्रशोधन प्लान्टमा लैजाने र सुरुङ फिनिसिङ लगायतका सबै मुख्य काम एकसाथ अघि बढ़िरहेको छ। कोरोना भाइरसको सम्भावित संक्रमणबाट सावधानी अपनाउँदै आयोजनामा चिनिया प्राविधिक सहित नेपाली र चिनिया श्रमिकले काम गरिरहेका छन्। आयोजना स्थल मेलम्चीमा कार्यरत सबै प्राविधिक तथा कामदारलाई आवश्यक स्वास्थ्य सुरक्षाका साथै कार्यस्थलमै बसोबासको व्यवस्था गरिएको आयोजनाका कार्यकारी निर्देशक खत्रीले बताउनुभयो।
अब अहिले चाहिँ हाम्रो प्रायोरिटी दुईटा छ, एउटा चाहिँ अली डाइभर्सन जुन भनिरहेका छौँ, मुख्य ड्याम नबनुन्जेलसम्म अर्ली डाइभर्स गरेर वैकल्पिक जुन डाइभर्ट गरेर पानी पखाल्नु गर्ने मेलम्चीको पानी चाहिँ काठमाडौँ झार्ने भनेर त्यो कामलाई मुख्य फोकस गरिरहेको छौँ भने, अर्को चाहिँ वर्षात अघि त्यो मेन ड्यामको स्ट्रक्चरहरू चाहिँ वर्षात चाहिँ क्षति नपुर्याओस् भनेर तिनीहरूलाई चाहिँ सर्टेन लेभलसम्म चाहिँ तिनीहरूको निर्माण गरेर त्यसलाई चाहिँ सुरक्षित भाइसम्म पुर्याउने चाहिँ हाम्रो मुख्य काम। क्याम्पमै छन् मान्छेहरू, भित्र बाहिर गर्दैनन् र बिहान बेलुकी नियमित रूपमा उहाँहरूको टेम्परेचर लगायतका अरू स्वास्थ्य चेकहरू हुन्छन् त्यो गराइरहेका छौँ।
सुरुङको अन्तिम बिन्दु सुन्दरी जलमा गेट निर्माण र त्यहाँबाट 17 करोड़ लिटर पानी प्रशोधन प्लान्टसम्म लैजाने पाइप जडान लगायतका काम अन्तिम चरणमा पुगिसकेको आयोजनाले जनाएको छ। वर्षमा चैतको एक महिना दैनिक 17 करोड़ र बाँकी 11 महिना दैनिक 21 करोड़ लिटर पानी राजधानी ल्याइने जानकारी आयोजनाले दिएको छ। अजय बम, रेडियो नेपाल, काठमाडौँ।
रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न भरे कसरी गर्नु।
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
ए हो त है, मेरो हुने वाला बुढी त 32 मा।
अब त रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा हाल जारी प्रदर्शनहरूलाई नियन्त्रण गर्न सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको व्यापक आलोचना भएको छ। एक अश्वेत नागरिकलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा हत्या गरेकोमा अमेरिकाभरि व्यापक हिंसात्मक प्रदर्शन भइरहेको छ। अमेरिकी सेनाका एकजना पूर्व वरिष्ठ अधिकारी मार्टिन डेम्पसेले सेना प्रयोग गर्ने राष्ट्रपतिको मनसाय खतरनाक रहेको टिप्पणी गर्नुभयो। यसअघि अमेरिकाका पूर्व रक्षा मन्त्री जेम्स म्याटिसले पनि राष्ट्रपति ट्रम्पको कड़ा आलोचना गर्नुभएको थियो। अस्ट्रेलिया प्रहरीले अमेरिकामा अश्वेत नागरिकमाथि गरिएको दमन विरूद्ध सिडनीमा हुन लागेको प्रदर्शनलाई रोक्ने तयारी गरेको छ। कोरोना भाइरस महामारी फैलने डरले अस्ट्रेलिया प्रहरीले त्यस्ता र्याली तथा प्रदर्शनहरू गर्न नपाउने गरी रोक लगाएको छ। अमेरिकामा जारी जातीय विभेद विरूद्धका प्रदर्शनलाई विश्व समुदायले नजिकबाट नियालिरहेका बेला चीनले पनि अत्यधिक चासोका साथ हेरिरहेको छ। गत वर्ष चीनको हङकङमा जारी प्रदर्शनलाई अमेरिकाले समर्थन गरेको घटनालाई स्मरण गर्दै चीनले अमेरिकामा जारी प्रदर्शनलाई पनि समर्थन गरेका जस्तो देखाएको छ। चीनिया संचार माध्यमहरूले अमेरिकाका प्रदर्शनका समाचारलाई अत्यधिक प्राथमिकता दिई अमेरिकी प्रहरीले अश्वेत नागरिकमाथि गरेको निर्मम व्यवहारलाई दोहोराई तेह्राई प्रसार गरिरहेका छन्। सधैं चीनिया मानवाधिकारको विषय उठाउने अमेरिकालाई अहिले चीनले पनि त्यहाँको प्रदर्शनहरूमा मानवाधिकार हनन नगर्न स्मरण गराएको छ। अमेरिकाले कोरोना भाइरस विरूद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप 19 करोड़ 40 लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्री माइक पोम्पियोका अनुसार यो सहित अमेरिकाले विश्वभरका मुलुकहरूका लागि गरेको सहयोग 11 अर्ब डलर पुगेको छ। विदेश मन्त्री पोम्पियोले शरणार्थीहरू, जोखिममा परेका आप्रवासीहरू र शरणार्थीहरूलाई आश्रय दिने समुदायको जोखिमलाई ध्यान दिएर 18 करोड़ अमेरिकी डलर प्रदान गर्न लागि जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय औषधि उत्पादक कम्पनी अस्ट्राजेनिकले कोरोना भाइरस विरूद्ध भ्याक्सिनको उत्पादन शुरू गर्ने भएको छ। बीबीसीसँग कुरा गर्दै कम्पनीका प्रमुख पास्कल सोरीअर्टले भ्याक्सिनको परीक्षण भइरहेको बताउनुभयो। 2 अर्ब भ्याक्सिनको डोज उपलब्ध गराउने गरी उत्पादन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ। अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूको सहकार्यमा निर्माण भइरहेको भ्याक्सिनको आधा डोज अर्थात 1 अर्ब डोज न्यून र मध्य आय भएका मुलुकहरूलाई उपलब्ध गराइने समाचारमा जनाइएको छ। अब मौसम। अरब सागरमा बनेको निसर्ग चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आज वर्षा भएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर 1, प्रदेश 2, गण्डकी प्रदेश, बागमती प्रदेशभरि तथा प्रदेश नम्बर 5 का अधिकांश भूभागमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकको विभिन्न शीर्षकहरूमाथिको छलफल शुरू। बजेट समय सापेक्ष र सन्तुलित रहेको सत्तापक्षीय सांसदहरूको भनाई। सन्तुलित र न्यायोचित रूपमा बजेट विनियोजन हुन नसकेको प्रतिपक्षी दलका सांसदहरूको टिप्पणी। आज थप 278 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। कुल संक्रमितको संख्या 2912 पुग्यो। संक्रमित मध्ये आज थप 43 जना उपचारपछि निको भई घर फर्किए। निको भई घर फर्किनेको संख्या 333। सरकारद्वारा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन शुरू। आज यूएईबाट 168 र म्यानमारबाट 26 जना ल्याइयो। र अमेरिकामा जारी प्रदर्शनलाई नियन्त्रण गर्न सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको आलोचना। हौस् त, राति 9 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 10 बजे हिन्दीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।